यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म राजेन्द्र विक्रम शाही। शुरूमा प्रमुख समाचार। 2062-63 साल यता सार्वजनिक पद धारण गरेका प्रमुख राजनीतिक पदाधिकारी तथा उच्च पदस्थ कर्मचारीहरूको सम्पत्ति छानबिन गर्न आयोग गठन गर्ने मन्त्री परिषदको निर्णय। प्रधानमन्त्री बालेन्द्र शाहद्वारा समानुपातिक सांसदहरूसँग राष्ट्रिय गौरवका आयोजना लगायतका विषयमा छलफल। राष्ट्रिय आर्थिक गणनाको स्थलगत तथ्याङ्क संकलन शुरू, सत्य र विश्वसनीय विवरण उपलब्ध गराउन राष्ट्रिय तथ्याङ्क कार्यालयको आग्रह। आगामी 2 दिनमा अमेरिका र इरान बीच फेरि वार्ता शुरू हुने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाई र प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिताको उपाधिका लागि त्रिभुवन आर्मी क्लब र सुदूरपश्चिम प्रदेश बीच प्रतिस्पर्धा हुने।
सजिलो छ है एप दि एप, अहिले नै डाउनलोड गर, 1 GB डेटा फ्रीमा प्राप्त गर।
प्ले स्टोर वा एप स्टोरबाट सजिलै नेपाल टेलिकमको एप डाउनलोड गर्न सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। सरकारले सम्पत्ति छानबिन आयोग गठन गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज बसेको मन्त्री परिषदको बैठकले 2062-63 सालदेखि 2082-83 सार्वजनिक पद धारण गरेका प्रमुख राजनीतिक पदाधिकारी तथा उच्च पदस्थ कर्मचारीहरूको सम्पत्ति विवरणको संकलन तथा छानबिन गर्न, सम्पत्ति जाँचबुझ छानबिन गर्न सर्वोच्च अदालतका पूर्व न्यायाधीश राजेन्द्र कुमार भण्डारीको संयोजकत्वमा 4 सदस्यीय आयोग गठन गरेको हो। आयोगका सदस्यहरूमा पूर्व न्यायाधीशहरू चण्डीराज ढकाल, पुरूषोत्तम पराजुली, पूर्व प्रहरी नायब महानिरीक्षक गणेश केसी र चार्टर्ड एकाउन्टेन्ट प्रकाश लम्साल हुनुहुन्छ। यस्तै बैठकले जेएनजी आन्दोलनका घटना जाँचबुझ गर्न गठित कार्की आयोगले सुरक्षा संयन्त्रको हकमा गरेको सिफारिशको अध्ययन गरी प्रतिवेदन पेश गर्न उच्च अदालतका पूर्व न्यायाधीश प्रेमराज कार्कीको संयोजकत्वमा समिति गठन गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो।
सर्वोच्च अदालतका पूर्व न्यायाधीश श्री राजेन्द्र कुमार भण्डारीको संयोजकत्वमा पूर्व न्यायाधीश श्री पुरूषोत्तम पराजुली, पूर्व न्यायाधीश श्री चण्डीराज ढकाल, पूर्व प्रहरी नायब निरीक्षक श्री गणेश केसी र चार्टर्ड एकाउन्टेन्ट श्री प्रकाश लम्साल सदस्य रहेको विक्रम सम्बत 62-63 हाल 82-83 सार्वजनिक पद धारण गरेका प्रमुख राजनीतिक पदाधिकारी तथा उच्च पदस्थ कर्मचारीको सम्पत्ति विवरणको संकलन प्रमाणीकरण तथा छानबिन गर्न सम्पत्ति जाँचबुक छानबिन आयोग गठन गर्ने, 2082 भदौ 23 र 24 गते घटेको घटना जाँचबुझ गर्न गठित जाँचबुझ आयोगले पेश गरेको प्रतिवेदन कार्यान्वयनको सम्बन्धमा सुरक्षा संयन्त्रको हकमा अध्ययन गरी सिफारिश गर्न उच्च अदालतका पूर्व न्यायाधीश प्रेमराज कार्कीको संयोजकत्वमा सशस्त्र प्रहरी बलका पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक श्री सुबोध अधिकारी र नेपाल प्रहरीका पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक श्री टेक प्रसाद राईको सदस्य रहेको समिति गठन गर्ने।
प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्नुहुने समानुपातिक सांसदहरूसँग राष्ट्रिय गौरवका आयोजना तथा राजनैतिक महत्वका कार्यक्रमहरू प्रभावकारी रूपमा अघि बढ़ाउने विषयमा छलफल गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा आज भएको छलफलमा समानुपातिक सांसदहरूले आफ्ना क्षेत्र र समुदायका समस्या र समाधानबारे प्रधानमन्त्री शाह समक्ष धारणा राख्नुभयो। सांसदहरूले आफ्नो क्षेत्रको विकासलाई प्रभावकारी रूपमा अगाडि बढ़ाउन आवश्यक कार्यनीति कार्यक्रम र वृद्ध भएका आयोजनाहरू अघि बढ़ाउने विषयमा धारणा राख्नुभयो। सांसदहरूले दीर्घकालीन विकासका लागि सार्वजनिक गरिएको राष्ट्रिय प्रतिबद्धता पत्रमा उल्लेखित साझा प्रतिबद्धता कार्यान्वयन गर्न स्रोत सुनिश्चित गरी कार्य सम्पादनको समय सीमा समेत निर्धारण गर्नुपर्नेमा जोड़ दिनुभयो। छलफलमा सांसदहरूले शैक्षिक संस्थाहरूमा नैतिक शिक्षालाई प्रोत्साहन गर्नुपर्ने र प्रदूषण नियन्त्रणका लागि आवश्यक नीति निर्माण गर्नुपर्ने लगायतका समसामयिक विषयमा प्रधानमन्त्री शाहको ध्यानाकर्षण गराउनु भएको थियो। छलफलमा संसदमा प्रतिनिधित्व गर्नुहुने विभिन्न दलका समानुपातिक तर्फका सांसदहरू सहभागी हुनुहुन्थ्यो। देशको समग्र आर्थिक अवस्थाबारे बुझ्न तथा विकास योजना तर्जुमा गर्न आवश्यक पर्ने विस्तृत विवरण संकलनका लागि आजदेखि दोस्रो राष्ट्रिय आर्थिक गणना शुरू भएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले आज पत्रकार सम्मेलन गरी देशको समग्र आर्थिक क्रियाकलापको अवस्थाबारे बुझ्न तथा विकास योजना तर्जुमा गर्न आवश्यक पर्ने विवरण संकलनका लागि गणना शुरू गरेको जनाएको छ। कार्यालयका प्रवक्ता ढुण्डीराज लामिछानेले उद्योग, व्यापार, सेवा, निजी व्यवसाय, सहकारी तथा सार्वजनिक संस्थानहरूको संख्या, वितरण, रोजगारी उत्पादन तथा सेवा प्रवाह सम्बन्धी विस्तृत विवरण संकलन गरिने जानकारी दिनुभयो। वहाँले उद्यमी, व्यवसायी, सेवा प्रदायक तथा संघ संस्थाहरूलाई सत्य, पूर्ण र विश्वसनीय विवरण उपलब्ध गराउन आग्रह गर्नुभयो। गणनामा देशको अर्थतन्त्रको आकार तय गर्ने प्रयोजनका लागि समग्र आर्थिक क्रियाकलापलाई अन्तर्राष्ट्रिय औद्योगिक वर्गीकरण अनुसार 21 भागमा वर्गीकरण गरिएका मध्ये विभिन्न 18 वटा क्षेत्रको आधारभूत विवरण संकलन गरिनेछ। देशभर 84 स्थानमा आर्थिक गणना कार्यालय स्थापना गरेर तथ्याङ्क संकलन थालेको तथ्याङ्क कार्यालयले जनाएको छ। गणना कार्यमा 4,433 जना तालिम प्राप्त गणक तथा सुपरिवेक्षक आगामी असार 7 गतेसम्म तथ्याङ्क संकलनका लागि परिचालन हुनेछन्। सभामुख डोलप्रसाद अर्यालले आरोग्य अभियानले विश्वमा बढ़दो द्वन्द्व, जलवायु संकट र मानसिक तनाव कम गरी मानवताको भावना स्थापित गर्न सहयोग पुग्ने बताउनु भएको छ। अन्तर्राष्ट्रिय आरोग्य दिवसका अवसरमा आज सैनिक मंच टुणीखेलमा आयोजित कार्यक्रममा सभामुख अर्यालले आरोग्य केवल रोग नहुनु मात्र नभई शारीरिक, मानसिक, सामाजिक तथा भावनात्मक सन्तुलनको समग्र अवस्था रहेकाले यसलाई विश्वव्यापी प्राथमिकताका रूपमा स्थापित गर्न आवश्यक रहेको बताउनुभयो। सभामुख अर्यालले नेपालको हिमाल, सांस्कृतिक विविधता, आध्यात्मिक परम्परा र प्राकृतिक सम्पदाको उचित प्रचार प्रसार गरी नेपाललाई आरोग्य पर्यटनको प्रमुख गन्तव्यका रूपमा विकास गर्न सकिने भएकाले अब संख्याभन्दा गुणस्तरीय पर्यटनमा केन्द्रित हुनुपर्ने बताउनुभयो।
पश्चिमको बडीमालिका र खप्तर, कर्णालीको रारा, लुम्बिनी, मनाङ, मुस्ताङ लगायतका क्षेत्रहरू केवल घुम्ने ठाउँ मात्र होइनन्, यी आत्मिक अनुभूतिको यात्रा गर्ने गन्तव्य हुन्। कर्णाली र बबई नदीमा राफ्टिङ, इलामको अन्तु डाँडाको सूर्योदयसँगै ध्यान, जैविक खानाको अनुभव र स्थानीय जीवनशैलीको घुलमिल, यी अनुभवहरूले पर्यटकलाई केवल मनोरञ्जन मात्र होइन मानसिक शान्ति र आत्मिक सन्तुष्टि प्रदान गर्छन्। हामीले प्रकृति, संस्कृति र आध्यात्मिकतालाई एकीकृत गर्दै नयाँ पर्यटन मोडल विकास गर्नुपर्छ। यही मोडलले नेपाललाई विश्व बजारमा विशिष्ट बनाएको छ।
कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले आरोग्यलाई जीवनशैलीसँग जोड्दै नेपालले विश्वलाई नयाँ मार्गदर्शन दिन सक्ने बताउनुभयो। मन्त्री पौडेलले सरकारले आरोग्य पर्यटनलाई सफ्ट पावरका रूपमा विकास गर्ने नीति लिएको उल्लेख गर्दै सरकारको 100 बुँदे कार्य योजनामा नेपाललाई आरोग्य पर्यटनको विश्व केन्द्र बनाउने लक्ष्य सहित सन् 2027 आरोग्य वर्ष घोषणा गरिएको बताउनुभयो। प्रतिनिधि सभा अन्तर्गतका विषयगत समितिको सभापतिको निर्वाचन पर्सी हुँदैछ। पर्सी शुक्रबार अपरान्ह 1 बजे बस्ने सम्बन्धित समितिको बैठकमा प्रस्तावकले प्रस्ताव गर्ने, समर्थकले सम्बन्धित प्रस्तावको समर्थन गर्ने र प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिने कार्यक्रम रहेको प्रतिनिधि सभाका सचिव हर्कराज राईले जानकारी दिनुभयो। संघीय संसद अन्तर्गत प्रतिनिधि सभाका 10, राष्ट्रिय सभाका 4 र 2 संयुक्त समिति रहेका छन्। आजदेखि देशका 753 स्थानीय तहले विभिन्न कार्यक्रमका साथ व्यक्तिगत घटना दर्ता सप्ताह सञ्चालन शुरू गरेका छन्। राष्ट्रिय परिचय पत्र तथा पंजीकरण विभागको आग्रह बमोजिम नागरिक स्तरमा व्यक्तिगत घटना दर्ता सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले देशभर कार्यक्रम बनाउन लागिएको हो। व्यक्तिको कानूनी पहिचान, नीति निर्माण र राज्यबाट प्रवाह हुने सेवा प्राप्तिका लागि व्यक्तिगत घटना दर्ता महत्वपूर्ण आधारको रूपमा रहेको छ। यसै कारण सबै स्थानीय तहले, विद्यालय तथा स्थानीय संघ संस्थाले व्यक्तिगत घटना दर्ताको महत्वबारे सचेतना अभिवृद्धिका साथै विविध कार्यक्रम आयोजना गरेका छन्। सरकारले पछिल्लो समय मोबाइल एप्लिकेशन नागरिक एपलाई दैनिक सेवा प्रवाहसँग जोड्ने क्रम तीव्र पारेको छ। नयाँ सरकार गठन भएपछि गत चैत 13 गतेको मन्त्री परिषदबाट स्वीकृत शासकीय सुधार सम्बन्धी 100 कार्यसूचीमा नागरिक एपलाई पनि थप प्रभावकारी बनाउने गरी सेवा थप गर्ने विषय उल्लेख गरिएको छ। यो सँगै नागरिक एपमा सेवा थप गर्ने काम अगाडि बढ़िसकेको र यसै साताबाट थप सेवा सञ्चालनमा आउने सूचना प्रविधि विभागले जनाएको छ। संवाददाता सरिता खनालको रिपोर्ट।
सरकारले डिजिटल सुशासनलाई सुदृढ बनाउने दीर्घकालीन लक्ष्य अनुरूप नागरिक सेवालाई अनलाइन मार्फत उपलब्ध गराउने अभियानलाई योजनाबद्ध रूपमा अघि बढ़ाएको छ। यसै क्रममा अब निजामती कर्मचारीको व्यक्तिगत विवरण, लोकसेवा आयोगका परीक्षार्थीको प्रवेश पत्र तथा वैदेशिक अध्ययनका लागि आवश्यक नो अब्जेक्सन सर्टिफिकेट एनओसी नागरिक एप मार्फत नै प्राप्त गर्न सकिने व्यवस्था अन्तिम चरणमा पुगेको छ। नयाँ सरकार गठन भएपछि गत चैत 13 गतेको मन्त्री परिषदबाट स्वीकृत शासकीय सुधार सम्बन्धी 100 कार्यसूची अन्तर्गत 35 नम्बर बुँदामा यो विषय उल्लेख गरिएको छ। यसको कार्यान्वयनका लागि संचार तथा सूचना प्रविधि मन्त्रालयले समय सीमा सहितको कार्ययोजना तयार पारी सम्बन्धित निकायलाई तोकिएको अवधिभित्रै काम सकिसक्न निर्देशन दिएको छ। निर्देशनसँगै सूचना प्रविधि विभागले काम शुरू भइसकेको जनाएको छ। अहिले उक्त प्रणाली परीक्षणको चरणमा रहेको र एक हप्ताभित्र पूर्ण रूपमा कार्यान्वयनमा आइसक्ने सूचना प्रविधि विभागका महानिर्देशक चन्द्र शाहले जानकारी दिनुभयो।
सेवा चाहिँ विस्तार हुने क्रममा छ र त्यसको एक्सेप्टेन्स पनि बढ्दै क्रममा छ र अहिले हेर्नुभयो भने हामीले अहिले 3 सेवा तत्कालै चाहिँ गर्ने अवस्था छ। लोकसेवाको परीक्षार्थीको प्रवेश पत्र छन् एडमिट कार्ड प्रिन्ट गर्न मिल्ने, नो अब्जेक्सन सर्टिफिकेट जुन वैदेशिक अध्ययन स्वीकृति पत्र भन्छ त्यो पनि प्रिन्ट गर्न सक्ने र अर्को कर्मचारीहरूले जुन पीआईएस विवरण पनि डाउनलोड गर्न मिल्ने कामको त्यो 3 काम चाहिँ हामीले अगाडि बढेको छ। अहिले टेस्टिङ छ र यसको लास्टतिर चाहिँ सेवा उपलब्ध हुने अवस्था देखिया छ।
नागरिक एप मार्फत अहिले विभिन्न सरकारी कार्यालयका लगभग 67 प्रकारका सेवाहरू प्रवाह भइरहेका छन्। नयाँ प्रणाली कार्यान्वयनमा आएपछि नागरिकले नागरिक एप मार्फत नै विभिन्न थप महत्वपूर्ण सेवा प्राप्त गर्न सक्नेछन्। यसअघि नै नागरिक एप मार्फत नागरिकता, राहदानी, लाइसेन्स, प्रेस कार्ड, स्वास्थ्य बीमा कार्ड, शैक्षिक प्रमाणपत्र, मतदाता परिचय पत्र, वैदेशिक रोजगारको श्रम स्वीकृति गर्ने प्रणाली, नेपाल विद्युत प्राधिकरण तथा केयूकेएलको महसूल प्रणाली, प्रहरी चारित्रिक प्रमाणपत्र प्राप्त गर्ने सुविधा सञ्चालनमा आइसकेको छ। नागरिक एपमा अब अन्य सेवाहरू पनि थप गरी सेवा एकीकृत भएसँगै एउटै एप मार्फत सबै सरकारी सेवा लिन सकिने सरकारको योजना थप सशक्त हुने सूचना प्रविधि विभागका महानिर्देशक शाहले जानकारी दिनुभयो।
सरकारले सूची अनुकूल नै सेवा चाहिँ हातमा मोबाइलबाटै सेवा लिने अभिप्रायले नै नागरिक एप सञ्चालनमा आएको हो। यसमा झन्डै अहिलेसम्म 34 लाख भेरिफाइड युजर रहेछ र उहाँहरूले चाहिँ चाहिने जुन उपलब्ध सेवाहरू छन् अहिले टोटल हेर्दाखेरि 67 सेवाहरू चाहिँ अन्तर्गत छ। जो सेवा प्रदायक संस्था हुन्छ हाम्रो गभर्मेन्टको निकाय त्यसलाई पनि फाइदा हुने भयो, सेवाग्राहलाई त हुनै भयो। सेवाग्राहले अफिसै जानु पर्दैन धेरै जसो केसमा। अब सचेतना हुँदै हाम्रो सेवा जति म्याक्सिमम अटोमेसन हुन्छ त्यसमा डिपेन्ड पनि गर्ने हो। हामीले सोचे अनुकूल र राज्यले लिएको अपेक्षा अनुकूल चाहिँ काम अगाडि बढ्छ।
हालसम्म नागरिक एपका भेरिफाइड प्रयोगकर्ता 34 लाख रहेको विभागको तथ्याङ्क छ। नागरिकलाई हरेक ठाउँमा पटक पटक सरकारी कागज पत्र र विवरणहरू पेश गर्नुपर्ने झन्झट हटाउने र अनलाइनबाट सहजै सुविधा दिने काम गर्न यो एपको अधिकतम उपयोग हुने वातावरण बनाउने गरी काम भइरहेको सूचना प्रविधि विभागले जनाएको छ। सम्भव भएसम्मका सबै सरकारी सुविधा एउटै एपबाट प्रवाह गर्ने उद्देश्यका साथ सरकारले 2075 सालदेखि नागरिक एप सञ्चालनमा ल्याएको हो। सरिता खनाल, रेडियो नेपाल, काठमाडौं।
परराष्ट्र मन्त्री शिशिर खनालसँग नेपालका लागि जर्मनीका राजदूत उडो युजेन भोल्जले भेटवार्ता गर्नुभएको छ। मन्त्रालयमा आज भएको भेटमा उहाँहरूबीच नेपाल जर्मनी सम्बन्धका विविध विषयहरूमा छलफल भएको मन्त्रालयले जनाएको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलसँग नेपालका लागि संयुक्त अधिराज्यका राजदूत रब फेनले शिष्टाचार भेटवार्ता गर्नुभएको छ। मन्त्री पोखरेलको कार्यकक्षमा आज भएको भेटमा उहाँहरूबीच नेपाल बेलायत सम्बन्धका साथै आपसी सहयोग र सहकार्यका विविध विषयमा छलफल भएको थियो। नेपालको शैक्षिक उन्नयनका निम्ति बेलायत सरकारबाट प्राप्त सहयोगका लागि हार्दिक आभार व्यक्त गर्दै मन्त्री पोखरेलले 7 प्रदेशमा सञ्चालन हुन लागेको अटिजम स्कूललाई सघाउन आग्रह गर्नुभएको थियो। सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यले संचार तथा सूचना प्रविधि मन्त्रालयले नयाँ आचार संहिता लागू गरेको छ। मन्त्रालय तथा मातहतका सबै निकायमा कार्यरत कर्मचारीका लागि लागू गरिएको नयाँ व्यवस्था अनुसार अब कुनै पनि काम कर्मचारीको डेस्क वा प्रणालीमा आएपछि सोही दिन त्यस दिन सम्भव नभएमा अर्को दिन अनिवार्य रूपमा सम्पन्न गर्नुपर्नेछ। मन्त्रालयका सहसचिव सुभाष चन्द्र शिवाकोटीका अनुसार कर्मचारीलाई सुम्पिएको जिम्मेवारी छिटो र गुणस्तरीय ढंगले सम्पन्न गर्न यो व्यवस्थाले जवाबदेही बनाउने बताउनुभयो। नयाँ नीति अनुसार तोकिएको समयभित्र काम सम्पन्न हुन नसकेको कारण भएमा सम्बन्धित कर्मचारीले तत्काल आफ्नो सुपरिवेक्षकलाई जानकारी गराउनुपर्नेछ। संचार तथा सूचना प्रविधि मन्त्रालयले स्रोत साधनको प्रयोगमा मितव्ययिता अपनाउन मातहतका निकायलाई निर्देशन दिएको छ। नेपाली कंग्रेसले पार्टीका पूर्व उपसभापति पूर्ण बहादुर खड्कालाई 7 दिने स्पष्टीकरण सोध्ने निर्णय गरेको छ। कंग्रेस अनुशासन समितिको आज बसेको बैठकले पार्टीको लेटर प्याड मार्फत आफूसँग नभएको जिम्मेवारी प्रयोग गरी नेता खड्काले गत चैत 30 गते विधान विपरीत काम गरेको भन्दै स्पष्टीकरण सोध्ने निर्णय गरेको हो। यसै गरी अनुशासन समितिले गत फागुन 21 गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा पार्टीको विधान विपरीत अनुशासन उल्लंघन गरेका व्यक्ति उपर उजुरी दिने अवधि थप गरी यही वैशाख मसान्तसम्म थप गर्ने निर्णय गरेको छ। अनलाइन सट्टेबाजीसँग सम्बन्धित 10,000 भन्दा बढ़ी एप्लिकेशन र वेबसाइट बन्द गरिएको छ। अवैध रूपमा सञ्चालनमा रहेका सट्टेबाजी सम्बन्धी एप तथा वेबसाइटहरू पहिचान गरी बन्द गरिएको नेपाल दूरसञ्चार प्राधिकरणका उपनिर्देशक सूर्य प्रसाद लामिछानेले जानकारी दिनुभयो। सरकारको शासकीय सुधार सम्बन्धी निर्णय कार्यान्वयनका क्रममा नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायक संघको समन्वयमा यस्तो कदम चालेको हो। मन्त्री परिषदको यही चैत 13 गतेको बैठकबाट स्वीकृत शासकीय सुधार सम्बन्धी 100 कार्यसूची मध्ये बुदा नम्बर 42 सट्टेबाजी सम्बन्धी एप तथा वेबसाइट 24 घण्टाभित्र बन्द गर्ने व्यवस्था गरिएको थियो। प्राधिकरणले नागरिकलाई सचेत रहन यस्ता अवैध डिजिटल गतिविधिबाट टाढा रहन तथा कुनै पनि शंकास्पद एप वा वेबसाइटबारे जानकारी भएमा सम्बन्धित निकायमा सूचित गर्न समेत आग्रह गरेको छ। गण्डकी प्रदेश सरकारका नवनियुक्त मन्त्रीहरूले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ। प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहमा गण्डकी प्रदेश प्रमुख दिल्ली राज भट्टले नवनियुक्त मन्त्रीहरूलाई शपथ ग्रहण गराउनु भएको हो। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले नेपाली कंग्रेस र नेकपा एमालेबाट आजै नयाँ मन्त्रीहरू नियुक्त गर्नुभएको थियो। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले लुम्बिनी प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका तत्कालीन सचिव वैकुण्ठ अधिकारी सहित 16 जना विरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ। आयोगले आर्थिक वर्ष 2076-77 रूपन्देहीको समरीमाई गाउँपालिका वडा नम्बर 4 सिद्धनाथ स्थित शीत भण्डार निर्माण योजनामा प्रचलित कानून विपरीत सम्झौता गरी कार्य नै पूरा नगरी भुक्तानी लिएको आरोपमा तत्कालीन सचिव अधिकारी सहित वरिष्ठ कृषि विकास अधिकृत श्रीधर गेवाली, त्यसै गरी कृषि प्रसार अधिकृत मुकेश रामजाली नेपाली, लेखा अधिकृत लक्ष्मण पौडेल सहित विभिन्न सहकारी संस्थाका पदाधिकारी तथा व्यवस्थापक गरी 16 जना विरूद्ध आज विशेष अदालत काठमाण्डुमा मुद्दा दायर गरेको आयोगका प्रवक्ता सुरेश नेउपानेद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ। आयोगले उनीहरूमाथि भ्रष्टाचार निवारण ऐन बमोजिमको कसुरमा 71,97,000 रूपियाँ भन्दा बढ़ी बिगो कायम गरी उक्त बिगो असुल उपर गरी कैद र जरिवानाको सजाय माग दावी सहित मुद्दा दायर गरिएको विज्ञप्तिमा उल्लेख छ। लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रको संरक्षणका लागि चेतना अभिवृद्धि गर्ने उद्देश्यले आजदेखि वन्यजन्तु सप्ताह शुरू भएको छ। हिमाली जैविक विविधताको धरोहर मानिएको लाङटाङ राष्ट्रिय निकुञ्ज कार्यालय रसुवाले आयोजना गरेको सप्ताहव्यापी कार्यक्रमले संरक्षणप्रति समुदाय स्तरमा चेतना अभिवृद्धि गर्ने लक्ष्य लिएको छ। यही क्षेत्रमा पाइने वन्यजन्तु वनस्पति तथा प्राकृतिक प्रणालीको दीर्घकालीन संरक्षणका लागि सुरक्षित मानिस संरक्षित वन्यजन्तु जैविक विविधताको सदुपयोग समृद्धिको दिगो सेतु भन्ने मूल नारासहित कार्यक्रम सञ्चालन गरिएको हो। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी 2 दिनमा फेरि अमेरिका र इरान बीच वार्ता शुरू हुने बताउनु भएको छ। फक्स न्यूजलाई अन्तर्वार्ता दिँदै फेरि पाकिस्तानमा हुने सो वार्ताले युद्ध समाप्त गर्ने उहाँले खुलासा गर्नुभयो। अमेरिकी उपराष्ट्रपति जेडी भान्सले अबको वार्तामा इरानसँग ठूलै मोलमोलाई गर्ने राष्ट्रपतिको चाहना रहेको बताउनुभयो। हाल अमेरिकाले होर्मुज जलमार्गमा जहाजहरूलाई प्रतिबन्ध लगाएर इरानलाई ठूलो दबाव दिइरहेको छ। मध्यपूर्वमा जारी अमेरिका इजरायल र इरान बीचको युद्धका कारण विश्व ऊर्जा आपूर्तिमा देखिएको अनिश्चितताका बीच रूसले चीनको सम्भावित ऊर्जा अभाव पूर्ति गर्न सक्ने स्पष्ट संकेत दिएको छ। रूसका विदेश मन्त्री सर्गेई लाभ्रोभले बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा आफ्नो देश चीनसहित सहकार्य गर्ने इच्छुक अन्य राष्ट्रहरूको ऊर्जा आवश्यकतामा देखिन सक्ने कमी पूर्ति गर्न सक्षम रहेको बताउनुभयो। होर्मुज क्षेत्रको अवरोधका कारण ऊर्जा आपूर्ति प्रभावित हुने सम्भावनाबारे सोधिएको प्रश्नमा उहाँले रूससँग पर्याप्त स्रोत रहेको उल्लेख गर्नुभयो। यसै सन्दर्भमा उहाँले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले चालू वर्षको पहिलो अर्धवार्षिक भित्र चीनको भ्रमण गर्ने तयारी रहेको जानकारी दिनुभयो। मस्को स्थित राज्य समाचार एजेन्सी तासका अनुसार सो भ्रमणले दुई देश बीचको रणनीतिक साझेदारीलाई अझ सुदृढ बनाउने अपेक्षा गरिएको छ। दक्षिणी लेबनानको अन्सारियह शहरमा भएको इजरायली हवाई आक्रमणमा पाँच जनाको मृत्यु भएको छ। लेबनानी राष्ट्रिय समाचार एजेन्सीले शहरलाई लक्षित गरी गरिएको आक्रमणमा पाँच जनाको मृत्यु भएको पुष्टि गरेको छ। अब आर्थिक समाचार भुवन प्रसाद आचार्यबाट।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
बीरगंज सहितका देशका प्रमुख भन्सार सीमा नाकाहरूमा भारतबाट 100 रूपियाँ भन्दा बढ़ी मूल्यका सामान ल्याउँदा अनिवार्य रूपमा भन्सार तिर्नुपर्ने नियम कड़ाईका साथ लागू गरिएको छ। सीमावर्ती भारतीय बजारबाट किनमेल गरेर नेपाल आयात गरिने सामग्रीमा नेपाल सरकारले भन्सार बापतको कर लिन थालेको हो। परिष्कृत नयाँ भन्सार नियमसँगै अब भारतीय बजारमा नेपालीले किनमेल गर्दा 100 रूपियाँ भन्दा बढ़ी मूल्यको वस्तुमा भन्सार लाग्नेछ। यसअघि सीमा नाका क्षेत्रका भारतीय बजारमा गरिने किनमेलमा भन्सार अनिवार्य गरिएको थिएन। 2082 जेठ 15 परिष्कृत रूपमा अर्थ मन्त्रालयले प्रकाशित गरेको यात्रुको भन्सार सुविधा अन्तर्गत त्यस्तो नियम आए पनि त्यसको कार्यान्वयन नहुँदा नेपाली उद्योगी व्यापारी र बजार मर्कामा परेको गुनासो अर्थमन्त्री समक्ष गरेपछि यो नियमलाई कडाईका साथ कार्यान्वयनमा ल्याइएको हो। पर्सासहित मध्य प्रदेशका 8 जिल्लासँग जोडिएको सीमावर्ती क्षेत्रमा सशस्त्र प्रहरीले माइकिङ गरी 100 रूपियाँ भन्दा बढ़ी मूल्य बराबरको सामग्री भारतीय बजारबाट नेपाल ल्याएमा भन्सार बापतको शुल्क अनिवार्य रूपमा बुझाउनु पर्ने भन्दै सर्वसाधारणलाई सचेत गराएको छ। सिंहदरबार वैद्यखानाबाट उत्पादन हुने आयुर्वेदिक औषधिलाई विश्व स्वास्थ्य संगठनको कुशल उत्पादन अभ्यास जीएमपी मापदण्डमा लैजाने भएको छ। समितिले वैद्यखानाबाट उत्पादन हुने औषधि चाँडै जीएमपी मापदण्डमा उत्पादन गर्न लागेको जनाएको छ। यसै वर्ष शिलाजित मिमिया लगायत औषधिलाई जीएमपी मापदण्ड अनुसार उत्पादन गरिने गरी आवश्यक तयारी भएको र आगामी आर्थिक वर्षदेखि चूर्ण र ट्याब्लेटलाई जीएमपी मापदण्डमा उत्पादन गरिने वैद्यखाना विकास समितिका कार्य निर्देशक डाक्टर प्रदीप केसीले जानकारी दिनुभयो। वैद्यखानाले हाल 103 प्रकारका औषधि उत्पादन गर्दै आएको छ। वर्ष 2083 पहिलो कारोबार दिन बुधबार नेपाली शेयर बजारको परिसूचक नेप्से 33.27 अंकले बढ़ेको छ। सो अंकको वृद्धिसँगै बजार परिसूचक नेप्से 2866 अंकमा पुगेको छ। बुधबार बजारको कारोबार रकम पनि बढ़ेको छ। अघिल्लो दिन 8.66 अर्ब करोड़को कारोबार भएको बजारमा बुधबार 10.53 अर्ब रूपियाँ बराबरको शेयरको किनबेच भएको छ। बुधबारको कारोबार 221 कम्पनीहरूको मूल्य वृद्धि भएको छ भने 45 कम्पनीहरूको मूल्य घटेको छ। यस दिन सबै समूहका उपसूचकहरू बढ़ेका छन्। नेपाल धितोपत्र बोर्डले एकैसाथ 3 कम्पनीलाई प्राथमिक शेयर निष्कासनका लागि अनुमति प्रदान गरेको छ। बोर्डले नयाँ वर्षको पहिलो कारोबार दिन बुधबार एभरेस्ट कलर लिमिटेड, माउन्ट एभरेस्ट पावर डेभलपमेन्ट लिमिटेड र सर्वोत्तम पेन्ट्स इण्डस्ट्रीज लिमिटेडलाई आईपीओ जारी गर्न अन्तिम स्वीकृति प्रदान गरेको हो। त्यसैगरी बोर्डले 2 नयाँ म्युचुअल फण्डहरूलाई सार्वजनिक निष्कासनका लागि अनुमति प्रदान गरेको छ। बोर्डले लक्ष्मी सनराइज क्यापिटल र सिद्धार्थ क्यापिटलद्वारा व्यवस्थापन गरिने 2 छुट्टा छुट्टै बन्दमुखी म्युचुअल फण्डलाई स्वीकृति प्रदान गरेको जनाएको छ।
अब खेल समाचार अझै बमबाट।
त्रिभुवन आर्मी क्लब प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिताको लिग चरणमा अपराजित भएको छ। आर्मीले लिग चरणको अन्तिम खेलमा लुम्बिनी प्रदेशमाथि 1 जित निकालेको हो। अपराजित रहँदै फाइनल प्रवेश गरिसकेको आर्मीले 9 खेलबाट 17 अंक जोड्यो। आर्मीले फाइनलमा सुदूरपश्चिम प्रदेश विरूद्ध खेल्ने तय छ। लुम्बिनी भने 9 अंक सहित 6 स्थानमा रह्यो। लुम्बिनीले दिएको 139 रनको लक्ष्य पछ्याएको आर्मीले 25.2 ओभरमा 9 विकेट गुमाउँदै 141 रन बनायो। त्यसअघि जनकपुर स्थित रामजानकी बहुद्देश्य रंगशालामा टस जितेर पहिला ब्याटिङ थालेको लुम्बिनीले 39.2 ओभरमा सबै विकेट गुमाएर 138 रन बनाएको थियो। आईसीसी महिला च्यालेन्ज ट्रफी खेल्न जाने नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको विदाई गरिएको छ। 18 अप्रेलदेखि 1 मेसम्म प्रतियोगिता रुवाण्डामा हुँदैछ। प्रतियोगितामा घरेलु टोली र नेपाल सहित इटाली, अमेरिका र भानुआतुले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिता खेल्न जाने टोलीलाई नेपाल क्रिकेट संघ क्यानले बुधबार विदाई गरेको हो। नेपालले पहिलो खेल 18 अप्रेलमा अमेरिकासँग खेल्नेछ। 19 अप्रेलमा इटाली र 22 अप्रेलमा घरेलु टोलीसँग खेल्ने तय छ। 24 अप्रेलमा भानुआतु र 26 अप्रेलमा अमेरिका, 28 अप्रेलमा रुवाण्डा, 30 अप्रेल भानुआतु र 1 मेमा पुनः इटालीसँग खेल्नेछ। विभागीय टोली नेपाल पुलिस क्लबलाई हराउँदै मध्य प्रदेश आगामी संस्करणको जे ट्रफी मेन्स एलिट कपका लागि छनौट भएको छ। बुधबार प्रसाको बिरगंजमा सम्पन्न खेलमा पुलिसलाई 4 विकेटले पराजित गरेको मधेस प्रधानमन्त्रीको पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको शीर्ष 6 रहँदै आगामी संस्करणको जय ट्रफीका लागि छनौट भएको हो। पुलिसले दिएको 131 रनको सामान्य लक्ष्य मधेसले 24.1 ओभरमा 6 विकेट गुमाएर पूरा गर्यो। त्यसअघि पहिले ब्याटिङ गरेको पुलिस 40.3 ओभरमा सबै विकेट गुमाएर 130 रनको योगफलमा समेटिएको थियो। खराब लयमा रहेको पुलिसले खेलेको 9 मध्ये 4 खेलमा मात्र जितेर 6 स्थानमा रहेर प्रतियोगिता समाप्त गरेको छ। मधेसले भने 11 अङ्कका साथ त्यस्तो स्थानमा रहेर प्रतियोगिता समाप्त गरेको छ।
अब मौसम आज राति कोशी बागमती र गण्डकी प्रदेशको हिमाली भूभागमा साधारणतया बादल लाग्ने, बाँकी हिमाली र पहाड़ी भूभागका ठाउँमा आंशिक बादल लाग्ने तथा तराईका भूभागमा मौसम मुख्यतया सफा रहनुका साथै कोशी बागमती र गण्डकी प्रदेशको हिमाली भूभाग तथा कोशी प्रदेशको पहाड़ी भूभागका 1-2 स्थानमा हल्का वर्षा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रमको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 26.6, न्यूनतम 15.9 डिग्री सेल्सियस, काठमाडौँको अधिकतम 27.6, न्यूनतम 14.2 डिग्री सेल्सियस, पोखराको अधिकतम 29.2, न्यूनतम 16.5 डिग्री सेल्सियस, वीरेन्द्रनगरको अधिकतम 35.2, न्यूनतम 14 र दिपायलको अधिकतम 36.5, न्यूनतम 14.2 डिग्री सेल्सियस। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। 2062-63 साल यता सार्वजनिक पद धारण गरेका प्रमुख राजनीतिक पदाधिकारी तथा उच्च पदस्थ कर्मचारीहरूको सम्पत्ति छानबिन गर्न आयोग गठन गर्ने मन्त्री परिषदको निर्णय। प्रधानमन्त्री बालेन्द्र शाहद्वारा समानुपातिक सांसदहरूसँग राष्ट्रिय गौरवका आयोजना लगायतका विषयमा छलफल। राष्ट्रिय आर्थिक गणनाको स्थलगत तथ्याङ्क संकलन शुरू, सत्य र विश्वसनीय विवरण उपलब्ध गराउन राष्ट्रिय तथ्याङ्क कार्यालयको आग्रह। आगामी 2 दिनमा अमेरिका र इरान बीच फेरि वार्ता शुरू हुने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाई र प्रधानमन्त्री कप 1 दिवसीय क्रिकेट प्रतियोगिताको उपाधिका लागि त्रिभुवन आर्मी क्लब र सुदूरपश्चिम प्रदेश बीच प्रतिस्पर्धा हुने। रेडियो नेपालबाट साँझ 7 बजेको समाचार सकियो। हवस्त, नमस्कार।